بسم الله الرحمن الرحيم باب في ذكر الخوارج اب تھوڑا خوارج کا پس منظر بھی سمجھ لیں یہ کون سی قوم ہیں کیا ان کی تاریخ ہے کتنے ان کے فرقے ہیں اس پر کچھ باتیں سن لو یہ فتنہ سن 37 ہجری کے اندر وجود میں آیا ہے خوارج کا 37 ہجری میں حضرت علی اور حضرت معاویہ رضی اللہ تعالی عنہ کے درمیان میں صلح تقریباً ہو گئی اور حضرت عمر بن عاص اور حضرت ابو موسیٰ اشعری رضی اللہ عنہما کو حکم بنانا طے ہو گیا کہ ان دونوں کے درمیان میں جو معاملات ہے اس معاملات کو نمٹانے کے لیے یہ دو حضرات حکم رہیں گے بہت اچھا فیصلہ ہوا لیکن قبیلے بنو تمیم کے لوگوں نے اس فیصلے کو پسند نہیں کیا کہ حضرت عمر بن عاص اور حضرت ابو موسیٰ اشعری فیصلہ کرے اس کو تمیم کے لوگوں نے پسند نہیں کیا اور انہوں نے حضرت علی کو ورگلایا کہ حضرت امیر معاویہ کے لشکر پر پھر سے حملہ کیا جا رہا ہے حضرت علی نے انکار کر دیا کہ یہ کام نہیں ہوگا اب ان پر ہم حملہ نہیں کریں گے تو یہ لوگ تقریباً 12,000 کا لشکر لے کر حرورہ میں جمع ہو گئے جن کو یہ فیصلہ پسند نہیں تھا تحکیم پسند نہیں تھی بس یہ سمجھو خوارج کی بنیاد ہے مقام حرورہ میں تقریباً 12,000 کا لشکر ان کا جمع ہو گیا ہے سب سے پہلے حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما ان کو سمجھانے گئے ناکامی ہوئی کچھ لوگ سمجھے کچھ نہیں سمجھے پھر حضرت علی رضی اللہ تعالیٰ عنہ نے جا کے خود باقاعدہ سمجھایا ان لوگوں کو کچھ سمجھے کچھ نہیں سمجھے یہی ہوا حضرت علی کے سمجھانے پر بھی بالآخر یہ ہوا کہ یہ جو 12,000 افراد تھے انہوں نے حضرت علی رضی اللہ تعالیٰ عنہ کی بیعت باقاعدہ توڑ دی اور ابن وہب راسبی کو انہوں نے اپنا امیر مقرر کیا کہ ابن وہب راسبی ہمارا امیر رہے گا دراصل یہ خوارج لوگ ہیں ایسے تو لغوی معنی تو آپ کو معلوم ہے اور اصطلاحی معنی بھی کہ جو مسلمانوں کے حکمران سے بغاوت کرے خروج کرے امیر کی اطاعت سے نکل جاوے اور یہ ابتدا چونکہ حضرات خلفائے راشدین کے مبارک زمانے کے اندر ہوئی کہ سب سے پہلے انہوں نے حضرت خلفائے راشدین کے خلاف بغاوت کی حضرت علی رضی اللہ تعالیٰ عنہ کے مبارک زمانے میں یہ فتنہ شروع ہوا اگرچہ کچھ حضرت عثمان کے آخری دور میں بھی ہو چکا تھا لیکن یہ زیادہ تر جو ہے باقاعدہ جو ہے ہمت انہوں نے جرت کی ہے حضرت علی کے دور خلافت کے اندر بعد میں چل کر گئے بعد میں آنے والے دیگر مسلمان حکمران سے بھی جنہوں نے بغاوت کی ان کے لیے بھی یہ خوارج کا لفظ استعمال ہوا اب یہ لوگ کیا تھے اصل میں جنگلی لوگ تھے جنگل میں بودوباش کرنے والے جفاکش العرب اشد کفرا و نفاقا واجدر اللہ یعلم کے واقعی عملی تفسیر یہ لوگ تھے ایک دم سخت مزاج جفاکش جذباتی ضدی دلائل سے بھی حق کو قبول نہ کرنا مخالف کے موقف کو سنجیدگی سے نہ لینا بلکہ اپنے موقف پر ایسے اڑیل کہ مخالف کا موقف کتنا بھی صحیح ہو لیکن اس کو سنجیدگی سے نہیں لینا مار دھاڑ کی ہی بات کرنا انانیت دین اسلام کا غلط تصور اور کسی طرح بھی یہ لوگ لچک اور نرمی کے قائل نہیں تھے یہ ان کی بنیادی فطری طبعی کباد ہے خوارج کی ان کے بڑے لوگوں میں اشعث ابن قیس کندی مسعر ابن فدکی تمیمی زید ابن حسین طائی طائی سے یہ ان کے بڑے اکابر لوگوں میں سے اب اس فرقے کا ایک مشہور نام تو خوارج ہے اور اسی بنیاد پر امام ابن ماجہ رحمہ اللہ نے یہاں باب قائم کیا ان کے اور نام بھی ہے حکمیہ خوارج کو حکمیہ بھی کہتے ہیں حکمیہ کہنے کی وجہ یہ ہے کہ انہوں نے حضرت علی اور حضرت معاویہ رضی اللہ تعالی عنہ کی طرف سے جو منصف طے ہوئے ان منصفوں کے فیصلے کو ماننے سے انکار کر دیا جیسا کہ بتلایا کہ حضرت ابو موسیٰ اشعری اور حضرت عمرو بن عاص رضی اللہ تعالیٰ عنہما حکم طے ہوئے انہوں نے منع کر دیا تو چونکہ حکم جو طے ہوئے ان کے فیصلے کو ماننے سے انہوں نے انکار کیا اسی لیے ان کو حکمیہ بھی کہا جاتا ہے ان کا ایک نام ہے حروریہ چونکہ مقام حرورہ کے اندر ان کی بھیڑ بھاڑ جمع ہوئی تھی اولاً بغاوت کر کے نمبر تین شورات بھی کہتے ہیں شین را الف گول تا شورات چونکہ شیرا کے معنی آتے ہیں خرید و فروخت کے یہ خوارج یوں سمجھتے تھے کہ انہوں نے اپنی جانوں کو اللہ کی رضا کے لیے فروخت کر دی ہے اسی لیے شورات بھی کہلاتے ہیں شیرا سے ان اللہ اشترى من المؤمنین انفسهم واموالهم تو یہ سمجھتے تھے کہ ہم نے اپنی جانیں اللہ کے خاطر جو ہے فروخت کر دی ہے اسی لیے ان کو شورات کا نام بھی دیا جاتا ہے چوتھا نام ہے مارقہ بڑے قاف سے میم الف را قاف گولتا جس کے معنی آتے ہیں دین سے نکل جانے کے آگے حدیث میں ان کے لیے لفظ آ رہا ہے تو چونکہ یہ لوگ دین سے نکل گئے اس لیے ان کو مارقہ بھی کہا جاتا ہے اب یہ ان کے نام ہو گئے تاریخ ہو گئے اب ان کے عقائد سمجھو نمبر ایک بیت صرف اللہ کی کوئی خلیفہ نہیں صرف اللہ کی بیت ان الحکم الا للہ آج بھی ایک فرقہ ہے دنیا میں جو اس کا نعرہ لگاتا ہے ان الحکم الا للہ حضرت علی حضرت معاویہ اور ان کے حامی سب کافر حضرت عثمان حضرت طلحہ حضرت زبیر ام المؤمنین حضرت عائشہ رضی اللہ عنہم کافر یہ ان کے ابتدائی لوگوں کے عقائد صحابہ حجت نہیں ہے دین کے معاملے میں آخرت میں بھی رویت باری تعالیٰ ممکن نہیں ہے کوئی خاندان کسی خاندان سے افضل نہیں قریش کی بھی افضلیت نہیں حکمرانوں کے خلاف ہتھیار اٹھانا حکمرانوں کو قتل کرنا ان کے مال کو لوٹنا جائز ہے तो ही तो खुरूज करेंगे ना, ऐसा अकीदा होगा। तो जो इनके मुखालिफ वो काफिर, अजाब कब्र हौजे कौसर शफात पर ईमान नहीं रखते। जिसने एक बार झूठ बोला या कोई छोटा बड़ा गुनाह किया और बगैर तोबा के वो मर गया तो हमेशा जहन्नमी है। एक मर्तबा भी झूठ बोले, छोटा या बड़ा गुनाह करे, बगैर तोबा के मर जावे, हमेशा जहन्नमी। अपने इमामों के सिवा किसी के पीछे नमाज को अदा नहीं कर दे, नमाज के औकात के अंदर ताखीर जायज है। यानी अभी आप मशगूल है, सबक लंबा हो जावे तो नमाज बाद में वक्त निकलने के बाद भी पढ़ सकते हैं, ताखीर उनके यहां जायज है। अजनबी औरत से बगैर वली के निकाह दुरुस्त है, मुतआ हलाल है। चांद देखे बगैर रोजा रखना सही है और चांद देखे बगैर ईद मनाना भी दुरुस्त है। ये इनके बड़े बड़े अकाइद जिक्र किए गए। अब उनके मशहूर चंद फिरकों का तारुफ भी देख लो। ये तो हो गई उनकी बुनियादी चीजें और जो है बुनियादी तारीख और बुनियादी नाम। अब इनके जो है चंद मशहूर फिरके। खवारिज के अंदर बहुत सारे फिरके। नंबर एक अज़ारिका, बड़े काब से, नाफे इब्ने अजरक रिबी की तरफ मंसूब है ये फिरका। नाफे इब्ने अजरक रिबी, इन लोगों के खुसूसी अकाइद में से, वो तो उमूमी जमीय खवारिज के, लेकिन फिरके अजारिका के इम्तियाजी अकाइद में जानी मोहसिन हो फिर भी रजम नहीं किया जाएगा। जानी में सिफत एहसान हो फिर भी रजम नहीं किया जाएगा। हद कजफ, सिर्फ पाक दामन औरत पर तोहमत लगाने वाले के साथ खास है। अगर पाक दामन मर्द पर किसी ने तोहमत लगाई, हद कजफ नहीं लगाई जाएगी। तो हद कजफ का ताल्लुक है सिर्फ पाक दामन औरत की तोहमत से, पाक दामन मर्द पर तोहमत लगाने से हद कजफ नहीं है। अंबिया अलैहिस्सलाम से भी गुनाह कबीरा का इर्तिकाब हो सकता है। ये हो गया अजारिका फिरका खवारिज का, इनके इम्तियाजी अकाइद। दूसरा फिरका नजदात, नून जीम दाल अलिफ ता, नजदा इब्ने उवैमिर की तरफ ये लोग मंसूब है। नजदा इब्ने उवैमिर, इनका मरकज यमामा था। सन 66 हिजरी के अंदर नजदा के हाथ पर बैत करके इनको बड़ी तरक्की हुई, यानी इनकी ताकत बड़ी, इनका शोर बड़ा, हंगामा बड़ा। तीसरा फिरका स्वाद फारा या हा सफरिया फिरका, जियाद इब्ने असफर की तरफ ये फिरका मंसूब है खवारिज का। पहला जो फिरका बतलाया गया अजारिका, उनसे थोड़े कम मुतशद्दिद है और खवारिज के बाकी तमाम फिरकों से ये लोग सब ज्यादा मुतशद्दिद है। तो फर्स्ट नंबर तशद्दुद में अजारिका का, सेकंड नंबर तशद्दुद के अंदर ये फिरका है सफरिया का, जियाद इब्ने असफर के मुत्तबीइन। इन लोगों के खुसूसी अकाइद में से एक ये है کہ گناہ کبیرہ کا ارتکاب کرنے والا کافر نہیں، لیکن جو گناہ کبیرہ اس نے کیا اس کے حساب سے اس کے ساتھ لیبل تعارف کا لگ جائے گا. دیکھو یہ باریک چیز سمجھنا، گناہ کبیرہ کا مرتکب کافر نہیں، لیکن جو گناہ کبیرہ کیا اس کا لیبل اس کے تعارف میں لگ جائے گا. مثلا کسی نے زنا کیا تو اب اس کا نام بن جائے گا زانی، کسی نے چوری کی تو اس کے نام کے ساتھ تعارف میں سارق لگ جائے گا. یہ اس فرقے کے عقائد میں سے. چوتھا فرقہ، اجاردہ یا اجاردہ، این جیم الف را دال ہا، عبد الکریم ابن اجرت کی طرف یہ منسوب ہے. ان لوگوں کے امتیازی عقائد میں سے ایک یہ ہے کہ ان کے نزدیک ہجرت فضیلت کی چیز تھی، فرض نہیں تھی. حالانکہ آپ جانتے ہیں کہ ہجرت فرض تھی فتح مکہ تک، لیکن یہ لوگ ہجرت کو فرض نہیں مانتے، فضیلت کی چیز مانتے ہیں. فریق مخالف جب قتل ہو جائے گا تو پھر اس کا مال غنیمت ہو جائے گا، اور جب تک قتل نہیں ہوگا وہاں تک اس کا مال غنیمت نہیں بنے گا. ایک فرقہ ہے ان کا پانچواں، یزیدیہ. یزید ابن انیسہ کی جانب یہ منسوب ہے، اور یہ یزید ابن انیسہ پہلے عبازی فرقے سے تعلق رکھتا تھا، وہاں سے مرتد در مرتد ہو کر اس نے نیا فرقہ چالو کیا، خروج در خروج کر کے نیا فرقہ چالو کیا یزیدیہ. ان لوگوں کا عقیدہ یہ ہے کہ حضرت محمد صلی اللہ علیہ وسلم کی عرب میں بعثت ہوئی، اللہ تعالی عجم میں ایک اور رسول بھیجیں گے، اور اس نئے عجمی رسول پر اللہ تعالی ایسی کتاب نازل کریں گے جو محمد صلی اللہ علیہ وسلم کے قرآن کو منسوخ کر دے گی. یہ فرقہ یزیدیہ کا عقیدہ ہے. پانچواں فرقہ، یہی عبازیہ فرقہ، عبازیہ فرقہ، الف با الف دعا دیا اور ہا، عبداللہ ابن عباس اس کا بانی ہے. سن 65 ہجری کے اندر اس فرقے کا آغاز ہوا، اور یہ جو پہلے قسم کا فرقہ تھا ازارقہ ازرقیہ، ان میں سے انہوں نے خروج کر کے یہ نیا فرقہ قائم کیا ہے. تو یہ ازارقہ ہی کی ایک شاخ ہے، عبازیہ فرقہ. ان کے امتیازی عقائد کیا ہے؟ باغیانہ رجحانات ہے ان کے اندر، بڑی بات تو یہ ہے، بغاوت کا رجحان، اطاعت نہیں. مرتکب کبیرہ موحد ہے لیکن مومن نہیں، گناہ کبیرہ کا ارتکاب کرنے والا موحد تو ہے لیکن مومن نہیں. دائمی جہنمی، گناہ کبیرہ کا ارتکاب کرنے والا. قرآن مخلوق ہے، آخرت میں بھی اللہ کا دیدار نہیں ہوگا. صفات الہیہ عین ذات ہے، صفات الہیہ عین ذات ہے، یہ بھی ان کا عقیدہ ہے. قیامت میں میزان عدل اور پل صراط نہیں ہوگا. اہل قبلہ میں سے جو بھی ان کے مخالف ہے وہ کافر ہے لیکن مشرک نہیں ہے. اہل قبلہ میں سے جو بھی ان کے مخالف ہے وہ کافر ہے لیکن مشرک نہیں ہے. امامت کا وجود لازمی ہے، بغیر امامت کے حکومت قائم کرتے رہتے ہیں, امامت کے وجود کو لازمی سمجھتے ہیں لیکن بغیر امامت کے بھی حکومت قائم کرتے رہتے ہیں. بعض مرتبہ وہ لوگ امامت بھی قائم کرتے ہیں. البتہ ان کے یہاں جو بھی امامتے ہوگا اس کا متبع سنت ہونا بہت ضروری ہے. اللہ جانے کون سی سنت کا متبع ہونا ضروری ہے. لیکن سمجھو ایک بات اور ان کی, ان کے یہاں مسند ربی ابن حبیب ہے جس کو وہ لوگ صحیح بخاری سے بھی بہتر سمجھتے ہیں. مسند ربی ابن حبیب اس کو صحیح بخاری سے بھی بہتر سمجھتے ہیں. حضرت علی اور اکثر صحابہ رضوان اللہ تعالی علیہ اجمعین کی فضیلت کا یہ لوگ انکار کرتے ہیں, نماز ہاتھ چھوڑ کے پڑھتے ہیں, تکبیر تحریمہ میں ہاتھ نہیں اٹھاتے, مسا علی الخفین کے یہ لوگ قائل نہیں ہیں, اپنے علاوہ باقی تمام لوگوں کو جہنمی مانتے ہیں, یہ ہے عبازیہ فرقہ. ان کا تعارف اسی لیے کرانا پڑا کہ اس وقت کی سلطنت عمان کا یہی مسلک ہے. یہ خوارج کی جو شاخ ہے ان کا مذہب مسلک یہی ہے, وہ لوگ عبادیہ فرقے سے تعلق رکھتے ہیں. اور اس وقت کے اوپر عرب ملکوں میں, افریقی ملکوں میں ان کی بڑی تعداد ہے. تانزانیہ کے اندر ان کی مسجدیں میں نے خود دیکھی ہے باقاعدہ, اور احسن الفتاوی میں حضرت مفتی رشید احمد صاحب لدھیانی رحمۃ اللہ علیہ لکھتے ہیں کہ عبازی فرقے والوں کے پیچھے نماز پڑھنا ہمارے لیے منع ہے. ہمارے لیے نفائس الفقہ کے اندر بھی یہی مسئلہ لکھا ہوا ہے. مفتی شعیب اللہ خان صاحب کی نفائس الفقہ میں بھی کہ عبادیہ فرقے کے لوگوں کے پیچھے نماز پڑھنا صحیح نہیں ہے. اس وقت تو ان کے ایک مشہور عالم ہیں عمان کے اندر احمد خلیلی, جو ان کے مفتی عامہ سمجھے جاتے ہیں, مفتی اعظم کہو یا مفتی عامہ ان کے یہاں کہے جاتے ہیں. وہ ان کی کتابیں بھی ہیں, فتح وغیرہ بھی آتے رہتے ہیں. یہ ہیں عبادیہ فرقہ. ایک اور فرقہ ان کا ساتواں یا آٹھواں, میمونیہ. میمون اجردی کی طرف یہ منسوب ہے. اس فرقے کے بنیادی عقائد میں سے یہ ہیں کہ بھتیجی بھانجی سے نکاح حلال ہے, اپنے محارم سے بھی نکاح حلال ہے, اور سورہ یوسف یہ قرآن کا جزو نہیں ہے. غنیمت ہے دوسری صورتوں کو قرآن کا جز مان دے, سورہ یوسف کو قرآن کا جز نہیں مانتے, اللہ جانے کیوں نہیں مانتے. یہ ان فرقے کے جو ہے مشہور عقیدے ہو گئے, اور جو یہ ان کے اقسام ہو گئے. پڑھو. حضرت علی رضی اللہ تعالی عنہ عنہم سے منقول ہے, خوارج کا تذکرہ ہوا, ارشاد فرمایا کہ ان خوارج کے اندر ایک آدمی ایسا ہے کہ جس کے ہاتھ ناقص ہے, مخدج, یعنی جس کے ہاتھ ناقص ہو, او مودن الیدی, اس کا معنی بھی یہی ہوتا ہے, ہاتھ کا چھوٹا ہونا, ہاتھ کا ناقص ہونا, او مسدون الیدی, ہاتھ کا چھوٹا ہونا, ہاتھ کا ناقص ہونا, یہ خوارج کے آدمی کی شناخت بتلائی گئی، ہاتھ کا چھوٹا ہونا، ہاتھ کا ناقص ہونا، نقص والا ہونا. ولولا، اگر تم لوگ فخر میں مبتلا نہ ہو. حضرت علی اپنے مخاطبین یعنی اپنی جماعت اور اپنے حامی لوگوں کو خطاب کر کے فرما رہے ہیں، اگر تم فخر مباحات میں مبتلا نہ ہو جاؤ تو میں تم کو وہ بات ضرور بیان کرتا جو اللہ تعالی نے وعدہ فرمایا ہے ان لوگوں کو قتل کرنے والوں کے بارے میں، ان لوگوں کے ساتھ قتال قتل جنگ کرنے والوں کے بارے میں. حضرت محمد صلی اللہ علیہ وسلم کی زبان اقدس پر، یعنی حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ان خوارج کو قتل کرنے پر جو انعام، جو ثواب، جو فضیلت ارشاد فرمائے، اللہ تعالیٰ نے حضور کو اور حضور نے اس کے فضائل بتلائے. کہا میں تم کو ضرور بیان کرتا، لیکن اگر میں تم کو بیان کرنے لگوں گا تو تم لوگ فخر مباحت میں مبتلا ہو جاؤ گے اور اترانے لگو گے. اسی لیے کہ حضرت علی کے حامیین ہیں جنہوں نے خوارج کے خلاف جنگ کی ہے، تو کہا کہ اگر تمہارے فخر و مباحات کے اندر پھنس جانے کا ڈر نہ ہوتا تو جو فضائل بیان کیے گئے ہیں وہ میں تم کو ضرور سناتا، لیکن مجھے یقین ہے کہ وہ فضائل، وہ ثواب، وہ انعام اگر بیان کروں گا تو تم لوگ فخر و مباحات میں مبتلا ہو جاؤ گے، اس لیے میں بیان نہیں کرتا. معلوم ہوا کہ بڑوں کو دیکھنا چاہیے کہ اگر اپنی کسی بات کی وجہ سے چھوٹے لوگ فخر، مباحات، ریا، تکبر، عجب، خود بینی، خود نمائی میں مبتلا ہونے کا ڈر ہو تو ایسے موقع کے اوپر ان کو بعض چیزیں بچانے سے اعتراض کرنا چاہیے. جیسے آپ کے فضائل ہیں، ہو سکتا ہے کہ ابھی وہ فضائل آپ کو بیان کیے جائیں تو آپ لوگ عجب میں مبتلا ہو جاؤ. جیسے کہ ایک رات جو ہے نبی کریم صلی اللہ علیہ وسلم دیر سے عشاء پڑھانے تشریف لائے تو بہت سے صحابہ مسجد نبوی میں انتظار کر کے بیٹھے رہے، جتنی تاخیر سے حضور تشریف لائے تب انہوں نے نماز پڑھی. تو آپ صلی اللہ علیہ وسلم نے ان کو فضیلت بیان فرمائی کہ دیکھو سارے لوگ جا کر کے سو گئے اور تم لوگ جو ہے میرے انتظار میں بیٹھے نماز کے انتظار میں، تو جتنا وقت تمہارا گزرا وہ نماز میں سمجھا جائے گا. تو اس وقت کے اوپر دیکھیے کہ کوئی مدرسے میں لوگ آنے تیار نہیں ہیں اور آپ ماشاءاللہ اتنی بڑی قربانی دے کر، اتنی بڑی ہمت کر کے آ کر کے جرات سے تعلیم حاصل کر رہے ہیں، کتنی بڑی فضیلت. اور بھی فضائل ہیں آپ حضرات کے، لیکن ڈر لگتا ہے کہ بیان کرے تو آپ عجب میں مبتلا ہو جائے. تو اس حضرت علی رضی اللہ تعالیٰ عنہ کے اس طرز عمل سے یہ سیکھنے کو ملا کہ اگر چھوٹوں کے عجب میں مبتلا ہو جانے کا اندیشہ ہو تو ایسے موقع کے اوپر باتیں بتلانے میں تھوڑا احتیاط کرنا چاہیے. قل تو راوی یعنی حضرت عبیدہ جو حضرت علی رضی اللہ تعالی عنہ سے نقل کرتے ہیں، وہ کہتے ہیں کہ میں نے حضرت علی کو عرض کیا انت سمعتہ من محمد صلی اللہ علیہ وسلم، حضرت آپ نے براہ راست نبی کریم صلی اللہ علیہ وسلم سے سنا ہے؟ تو حضرت علی نے کیا فرمایا، ای ورب الکعبتی ثلاث مرات، ہاں ہاں رب کعبہ کی قسم تین مرتبہ. دیکھیے حضرت علی رضی اللہ تعالی عنہ نے بہت تاکید کے ساتھ یہ جملہ ارشاد فرمایا کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم سے یہ فضائل سنے ہیں. ان احادیث کی بنیاد کے اوپر یہ کہا جاتا ہے کہ خوارج اہل باطل کا ایک فرقہ ہے، ان کے عقائد عقائد فاسدہ ہے، اور وہ لوگ حضرات صحابہ کرام کی گستاخی کرتے ہیں. اب اس حدیث شریف سے تین باتیں سیکھنے کو ملی. نمبر ایک، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے خوارج کے متعلق جو تفصیلات روایت میں ارشاد فرمائی تھی اسی کے مطابق خلافت راشدہ کے آخری دور میں ہوا. یہ آپ کی نبوت کی بہت بڑی صداقت کی دلیل ہے. خوارج کے لیے جتنی بھی آپ نے پیشین گوئی فرمائی تھی ہو بہو اس کے مطابق ہوا, یہ آپ کی نبوت کی صداقت کی بہت بڑی دلیل. نمبر دو, حضرت علی اور آپ کے رفقائے کرام کی فضیلت کی یہ روایت دلیل ہے. چونکہ اس میں کیا فرمایا کہ میں حضور نے جو ارشادات فرمائے, اللہ نے جو وعدہ کیا ہے وہ میں تم کو سنا تھا, اور خوارج کے خلاف جنگ کرنے والے حضرت علی اور آپ کے رفقائے کرام, تو لہذا حضرت علی رضی اللہ تعالیٰ عنہ اور آپ کے رفقائے کرام کی فضیلت اس حدیث شریف سے ثابت ہوئی. نمبر تین, کسی مضمون کی تاکید بتلانے کے لیے قسم کھانا جائز ہے. جیسے کہ حضرت علی رضی اللہ تعالیٰ عنہ نے یہاں مضمون کی تاکید کے لیے قسم کھا کے بات ارشاد فرمائی. جی فل یقتل, یہ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے. حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا آخری زمانے کے اندر ایک قوم خروج کرے گی. کیا مطلب آخری زمانے کا؟ دونوں احتمال ہے یہاں پر. خلافت راشدہ کا, صحابہ کا آخری زمانہ, اور دنیا کا آخری زمانہ, دونوں احتمال ہے روایت کے اندر. اگر احتمال ثانی لیا جاوے تو مطلب یہ ہوگا کہ جس طرح خوارج خلافت راشدہ کے اور صحابہ کے آخری دور میں دنیا میں ظاہر ہوئے, دنیا کے آخری دور کے اندر بھی ان کا دوبارہ ظہور ہوگا. ایسے ایک بات ذہن میں رکھنا, بعض مرتبہ ایک ذہن میں آتا ہے کہ مرجیہ قدریہ یہ تو سب کب کے مر کے قبرستان میں دفن ہو گئے, میں ان کی ہڈیاں بھی گل سڑ کے ختم ہو گئے, پھر بھی کیوں ہماری کتابوں میں ان کی تردید کی جاتی ہے کہ بھائی اس جہاں بھی آپ نے کتاب الایمان میں دیکھا مرجیہ قدریہ انہی کو. تو بعض لوگ کیا کہتے ہیں کہ ان کو زندہ کر کے مارتے کیوں؟ تو حضرت الاستاد مفتی سعید صاحب نور اللہ مرقدہ ایک بات ارشاد فرمایا کرتے تھے کہ یہ جتنے بھی گمراہ فرقے دور اول میں رہے ہیں ان کے غلط اور باطل عقائد اور نظریات کسی نہ کسی شکل میں کسی نہ کسی عنوان سے دنیا میں باقی ہے, اور تاریخ اسلام شاہد ہے اس کے اوپر کہ خلافت راشدہ کے دور سے لے کر آج تک پورا اسلام کا دور ایسا گزرا کہ جتنے بھی گمراہ فرقے دور اول میں تھے وہ کسی نے کسی شکل میں کسی نام سے کسی ٹائٹل سے کسی عنوان سے دنیا میں موجود رہے ہیں. اب دیکھو آپ نے دیکھ لیا خوارج کا یہ فرقہ موجود ہے, باقاعدہ حکمران ہے, یزیدیہ فرقہ بھی موجود ہے اور دوسرے بھی فرقے ان کے عقائد دنیا میں ماننے والے موجود ہیں. اس لیے آخری دور سے مراد یہ بھی کہ بھئی جب امت کا آخری دور آئے گا تو پھر یہ لوگ پوری طاقت سے ابھریں گے, یہ فرقے اور فتنے پھر سے ابھریں گے دنیا کے اندر. ان لوگوں کی ایک نشانی کیا؟ کم عمر لوگ ہوں گے, اور عام طور کے اوپر گرم گرم جذبات کم عمر لوگوں میں ہی ہوا کرتے تھے. عقل تھوڑی, جذبات زیادہ, جوش زیادہ, اور جوش ہی کے اندر زیادہ خرابی ہوا کرتی ہے. کم عقل سفہاء الاحلام, کم عقل تو کم عمر اور کم عقل. یقولون وہ یوں کہتے والے ہوں گے, کیسی باتیں کہیں گے, بڑی اچھی بات بولنے والے ہوں گے, یعنی لوگوں کے اندر بہترین باتیں بولنے والے ہوں گے, یعنی بات ایسی بولے کہ تم سنتے جی رہ جاؤ. بعض لوگ ایسے ہوتے ہیں نا, اتنی میٹھی بات بولتے ہیں بات سے تمہاری شوگر بڑھ جائے, چاہے شوگر کھاؤ کہ نہ کھاؤ, اتنے میٹھے بعض لوگ ہوا کرتے ہیں. ان کو ہمارے یہاں کہتے ہیں میٹھی کینچی, میٹھو لیمڑو, ایک میٹھا نیم بھی ہوتا ہے. تو اس طریقے کے کچھ لوگ ہوا کرتے. تو یہ ان کی علامت بیان کی گئی کہ یہ لوگ بہت میٹھی اور بہت اچھی اچھی باتیں کرتے ہوں گے. اور ایسا ہی ہوا کہ انہوں نے جب حضرت علی رضی اللہ تعالی عنہ کے سامنے بغاوت اور غداری کی تو کیا کہنے لگے, لا حکم الا للہ, ان الحکم الا للہ. اب یہ جملہ ظاہر میں کتنا اچھا لگتا ہے, لا حکم الا للہ, ان الحکم الا للہ, ظاہر میں کتنا اچھا لگتا ہے. حضرت علی رضی اللہ تعالی نے اسی موقع کے اوپر ارشاد فرما دیا تھا, یہ کلمہ حق ہے لیکن اس کے پیچھے باطل چھپا ہوا ہے. جیسے آج بھی ایک فرقہ ہے نا دنیا میں کہتا ہے کہ بھائی قرآن ہے, حدیث ہے, بہت کافی ہے. کتنی اچھی بات لگتی ہے آپ کو, قرآن ہے, اللہ نے نازل کیا, حدیث پاک ہے, اب اور ہمیں کیا ضرورت ہے, قرآن کی اتباع کرو, حدیث کی اتباع کرو. اور نیچے چھری نکالیں گے, اجماع, قیاس, اجتہاد, ائمہ, تقلید, سب گمراہی, سب ضلالت. دیکھ لیا, کلمۃ حق ارید بہ الباطل, یہ ہیں گمراہ فرقوں کی نشانی. کہ وہ باتیں کیسی کریں گے, لوگوں کے اندر بڑی اچھی باتیں کریں گے, بڑی پیاری باتیں کریں گے. اسی لیے دیکھو جتنے بھی گمراہ فرقے کے لوگ ہیں نا, اللہ حفاظت میں رکھے, جن کو بھی ان سے سابقہ پڑا ہے وہ سویٹ پوائزن پلاتے ہیں, میٹھا زہر. اتنی میٹھی اور اتنی پیاری باتیں کریں گے کہ آپ کو پتہ نہیں چلے گا کہ آپ کو کہاں لے جا رہے ہیں. کبھی شکیلیوں سے پانا پڑا, وہ کیا باتیں کرتے ہیں, اس انداز میں آپ کو شکیلی فتنے میں بسائیں گے کہ آپ شربت, دودھ, کولڈ ڈرنک, فالودہ پیتے بھی جا رہے ہیں اور شکیلیت بھی پیتی جا رہے ہیں. اتنے میٹھے انداز میں آپ کو لے جائیں گے. چونکہ باطل ہے, باطل میں شیرینی نہیں ہوگی تو اور کون قبول, کون قبول کرے گا اس کو. اول حق کو مرن, حق میں کرواہٹ ہے. تو وہ لوگ ایسی باتیں کرتے ہیں جیسے منافقین کے لیے قرآن کے اندر آئے نا, وَإِن يَقُولُوا تَسْمَعْ لِقَوْلِهِمْ, وہ بولے تو تم ان کی باتیں سنتے رہ جاؤ. آج نیٹ پر, گوگل کے اوپر بڑے بڑے جو ہے حمزہ سے علامہ لوگ ہیں, ان کی باتیں, ان کی تحقیقات, ان کی تدقیقات آپ سنو, سنتے رہ جاؤ. اور اپنے اکابر اساتذہ کو آپ سمجھو کہ ہمارے اکابر اساتذہ تو کوئی علم نہیں رکھتے, ان کے پاس تو کوئی علوم نہیں ہے. یہ ہے دیکھو, یہ ہے علامہ حسرا, فرید الدہر, وحید القاہرا. آپ ان کے اندھے معتقد اور دیوانے بن جاتے ہو. باتیں ان کی لچھے دار, لچکدار, میٹھی, شیرین, یہ ہے ان کی علامت. دیکھو حدیث میں ارشاد فرمائی گئی, یقرؤون القرآن, وہ قرآن بھی پڑھتے ہیں, استمرار کا سیگا ہے, یعنی کہ کبھی کبھار قرآن بھی برابر پڑھتے ہیں, لیکن قرآن ان کے گلوں سے آگے نہیں جاتا. قرآن ان کے گلوں سے آگے نہیں جاتا, یعنی قرآن پر عمل نہیں کرتے. قرآن ان کے دل کے اوپر اثر انداز نہیں ہے. بس اوپر اوپر سے وہ لوگ قرآن پڑھیں گے لیکن عمل نہیں, قرآن کو دل پہ لیتے نہیں ہے. سن لو بھائی, صرف نفس تلاوت بہت اچھی چیز, لیکن تلاوت کے ساتھ عمل بھی شرط. تلاوت کے ساتھ اس کی تاثیر قلوب اور باطن کو ملے, یہ بھی ضروری ہے. نفس تلاوت سب کچھ نہیں ہوا کرتا. وہ لوگ اسلام سے نکل جائیں گے जैसा कि निशाना बनने वाले शिकार से तीर गुजर जाता है, यमरुकून मिनल इस्लाम, ये लोग इस्लाम से निकल जाएंगे, जैसा कि निशाना बनने वाले शिकार से तीर गुजर जाता है, यानी आपने जो है हिरन देखा और तीर मारा आपने, और आप माशाल्लाह हो शुजा इब्ने शुजाउद्दीन, तो इतनी जोर से आपने तीर मारा कि वो तीर हिरन को पार करके दूसरी तरफ निकल गया। अब कोई बाहर जाकर के तीर देखे, अरे ये कैसा मारा, न उस पर खून लगा है न बोटी है, कुछ भी नहीं, हालांकि हिरन को अंदर से गुजरता हुआ ये तीर निकला। करीब से पावरफुल राइफल से गोली चलाओ तो वो गोली भी आर पार होकर के निकल जाएगी और गोली पर कुछ भी नहीं लगा होगा। बस इन लोगों का हाल ऐसा है कि इस्लाम से वो ऐसे निकल जाएंगे कि इस्लाम का कोई नामो निशान, कोई अकीदा, कोई अमल उनकी जिंदगी में आपको देखने को नहीं मिलेगा। इस तरह वो लोग इस्लाम से निकल जाएंगे। जो आदमी उनसे मिले यानी जिनका सामना हो खवारिज से, तो उनसे जंग करे, फल यक्तुल हुम, उनको कत्ल कर डाले। सो उनको कत्ल करने के ऊपर अल्लाह ताला के यहाँ अजर है, जो भी कत्ल करेगा उनको अल्लाह के यहाँ अजर और सवाब पाएगा, फजीलत पाएगा वो आदमी अल्लाह ताला के यहाँ। अब यहाँ चंद मसाइल समझो इस हदीस शरीफ की रोशनी के अंदर। पहली बात, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ये पेशीन गोई हूबहू सादिक हुई, इसलिए के खिलाफत राशिदा के आखिरी जमाने में ये फितना उठा। इसीलिए हदीस में जो ये लफ्ज आया ना, फिर आखिरी जमान, वो बराबर सादिक आया और हुजूर की पेशीन गोई बराबर पूरी हुई, और कयामत से पहले पहले भी हो सकता है कि लोग इनकी गुमराहियों का शिकार बने। नंबर दो, कोई भी नई चीज अकीदे में या अमल में इजाद होती है जिसको हम बिदअत से ताबीर करते हैं, वो इंसान की अकल की कमी की दलील है। बिदअत अकीदे में हो, बिदअत अमल के अंदर हो, लेकिन ये इंसान की अकल की कमी की दलील है। गोया बिदअत वही शख्स इजाद करेगा जो दीन की समझ नहीं रखता, या समझ रखता है लेकिन नाकिस समझ रखता है। बिदअत वो इजाद करेगा, ये दो बात हमेशा याद रखने का, जिसमें दीन की समझ नहीं होगी या समझ होगी लेकिन कैसी होगी, नाकिस और अधूरी, वही आदमी बिदअत इजाद करेगा, वरना कोई बिदअत इजाद नहीं कर सकता। तीसरी बात, गुमराह फिरके जितने भी है अपनी ताईद के अंदर ऐसी चीजें पेश करते हैं जिससे कम इल्म आदमी धोखा खा जाता है। जिसके पास इल्म की कमी होगी वो धोखा खा जाएगा। ऐसी चीज ये लोग हमेशा पेश करते हैं और उसी को लोग पक्के दलाइल समझ बैठते हैं। लोग कम इल्मी के अंदर जो चीज वो पेश करेंगे उसी को पक्के दलाइल के तौर पर जो है मान लेंगे। इस पर एक वाक्य सुना, बहुत साल पहले एक मर्तबा जब शौबे तहफुज़े शरीयत नया नया शुरू हुआ था, बोरसद से बाकायदा शिकायत आई कि वहां गैर मुकल्लिदीन का फितना बहुत बढ़ रहा है। तो यहां से पूरी जमात गई दारुल इफ्ता और दौरे हदीस शरीफ के मुंतखब तलबा को लेकर के, पूरा काफिला गया, मुख्तलिफ मजलिसें हुई, उनके साथ जो इख्तिलाफी मसाइल है उस पर मजलिसें हुई, लोगों को आवाम में समझाया गया, फिर बतलाया गया कि ये कौन मेन सरगने हैं उनको ला, उनसे बात करेंगे, मिल मुशाबा बात करें। तो उनके बाद सरगनों को पकड़ करके लाया, तो उन्होंने क्या कहा कि भाई आप मकामी हजरात को हटा ले, जो मेहमान आए हैं उनमें जो जिम्मेदार उलमा है उनसे हम बात करना, खलवत में बात करेंगे। बहुत अच्छा, तो मैं मुफ्ती अबू बकर साहब, मुफ्ती असद साहब, हम लोग तीन चार आदमी उनको लेकर के बैठे मस्जिद के कमरे में, तो उनसे बातचीत शुरू हुई तो चंद ही सेकंड के अंदर उनके इल्म की सतह सामने आ गई। सेकंड हुई में वो चंद मुद्दत तक अरब मुल्कों में मुलाजमत करके आए थे। अब यहां आकर के क्या हुआ, यहां आकर जिसको भी कहे बुखारी में ये लिखा है, अब वो बेचारे दौरे में बुखारी का साल जैसा भी पढ़ा हो, अपने किसी पर बदगुमानी तो करने की नहीं, तो मौली साहब भी डर जाए बुखारी की हदीसें तो पेश कर रहे हैं। उसको बेचारे को ये नहीं कि बुखारी में है भी के नहीं है, और है तो क्या मतलब है उसका, अहनाफ की दलील कौन सी रिवायत की बुनियाद के ऊपर है, बुखारी की उस हदीस का मतलब क्या है। ओ कह दिया बुखारी में हदीस है, तो सारे मौलवियों को इमामों को बुखार आ गया था और वो डर के कोई उनके सामने खड़ा भी नहीं रहे। वो कहे कि मौल साहब खड़े रहो नहीं, बुखारी में वो हदीस है, तो मौल साहब भाग जाए बात ही नहीं करे। तो उससे अवाम बेचारे और बदजन होवे कि भाई अपना मसलक कुछ न कुछ बोधा है कमजोर है, तो ही तो हमारे मौलाना बात नहीं करते हैं। तो जिनके पास कम इल्मी होगी कम फहमी होगी वो उनके बोधे दलाइल को मजबूत दलाइल समझ लेते हैं। ये है अहले बिदत और गुमराह लोगों का हाल। और चौथी बात ही मालूम हुई कि ये लोग कुरान पढ़ते होंगे लेकिन कुरान की सही समझ से महरूम होंगे। इस वक्त जितने भी गुमराह फिरके हैं बशमूलियत मिर्जाई कादियानी है, हर एक गुमराह फिरके कुरान से इस्तिदलाल करेंगे, कुरान से ही दलील लाएंगे, लेकिन कैसी दलीलें लाएंगे। वबिल आखिरत हुम यूकिनून, इनको पूछा कि भाई देखो कुरान के शुरू में अल्लाह ताला ने क्या फरमाया, वल्लदीन युमिनून बिमा उन्ज़िला इलैक वमा उन्ज़िला मिन क़ब्लिक, मिन बादिक है ही नहीं कुरान में, ये खत्म नबूवत की बहुत बड़ी दलील है, आयत करीमा याद रखना कि कुरान में क्या फरमाया गया, वल्लदीन युमिनून बिमा उन्ज़िला इलैक, जो वही मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुई, वमा उन्ज़िला मिन क़ब्लिक, हुजूर से पहले जो वही नाजिल हुई, बस दो ही है ना, बाद वाली किसी वही का तस्करा नहीं है ना। मालूम हुआ कि बाद में कोई नया नबी आने वाला है ही नहीं, ये आयत खत्म नबूवत की बहुत बड़ी दलील है। अब मिर्जाई लोग क्या तफसीर करते हैं, उनका भी एक बयानुल कुरान है मोहम्मद अली लाहौरी का, मिर्जा का खास जो है शागिर्द रहा है, उसकी तफसीर है बयानुल कुरान के नाम से। उसमें ये लोग ने क्या तफसीर की कि अब उनको तो साबित करना था बाद वाली वही, तो का वल्लदीन युमिनून बिमा उन्ज़िला इलैक वमा उन्ज़िला मिन क़ब्लिक वबिल आखिरति हुम यूकिनून, तो का आखिरत का माना है बाद में आने वाली चीज। मैंने कहा मजा आ गया, मिर्जा मुअन्नस साबित हो गए, हमारा मदलूल साबित हो गया। और ये मैं आपको हंसाने के लिए नहीं कह रहा, हमने बाकायदा उनसे मुबाहसे में चैलेंज किया है, और आज तक मिर्जाइयों को हमारा चैलेंज है कि मिर्जा मुजक्कर था कि मुअन्नस था, उसकी इबारत की रोशनी में साबित करके दिखला दे। हमने उनके लोगों को चैलेंज किया है, आज तक जवाब नहीं दिया उन्होंने कि मिर्जा मर्द थी कि औरत था, साबित करके दिखला दो उसकी तहरीर की रोशनी में, वो नहीं साबित कर सकते। इसलिए कि रूहानी खजाइन में ऐसी इबारतें मौजूद है जिससे साबित होता है कि मिर्जा औरत था, और उसकी सवाने में ऐसी इबारतें मौजूद है कि वो मर्द थी, आज तक वो फैसला नहीं कर सकते उसकी इबारत की रोशनी में। तो ये अबिल आखिरत की तफसीर की इन्होंने, बाद में आने वाली वही यानी अबिल आखिरत हुम योकिनून, देख लिया कुरान की सही समझ नहीं। नंबर पांच, अहले बिदअत का ताल्लुक जाहिर में तो इस्लाम से होता है, वो शहादत का इकरार भी करते हैं, मुसलमान वाले आमाल भी करते हैं, लेकिन बिदअत की वजह से उनकी नेकियां गैर मकबूल होती है। इसलिए कि असल तो चीज है अकीदा, और अकीदा खराब इसलिए नेकी मकबूल नहीं होगी। अब एक अहम बात इस रिवायत के अंदर समझो, इनकी इसलाह का क्या तरीका है। शुर्राह ने इस मौके पर इसलाह की दो तीन बातें लिखी है। नंबर एक, उनको समझा करके गलतियां वाजह की जाए, उनको समझाओ, उनकी गलतियां वाजह करो उनके सामने। नंबर दो, फिर भी अगर वो लोग न समझे और आम मुसलमानों को गुमराह करने का काम करे तो इस्लामी हुकूमत उनके साथ बागियों वाला बर्ताव करे। जैसे हजरत अली रजी अल्लाह ताला उन्होंने नहरवान वाली जगह के ऊपर हमला किया, बाकायदा जंग किया, किताल का मामला किया हजरत अली रजी अल्लाह ताला उन्होंने, और मारे कई नहरवान पेश आया। तो हजरत अली रजी अल्लाह ताला उन्हों का ये तर्ज अमल बतलाता है कि इनको समझाया जाए फिर भी न समझे और आम मुसलमानों के लिए ये लोग जो है गुमराही का जरिया बने तो फिर उनके साथ किताल बगावत वाला मामला उनके साथ किया जाए। जी हजरत अबू सईद खुदरी रदी अल्लाह ताला अन्हो को साहिल ने पूछा, ये अबू सलमा साहिल है, कहा हजरत आपने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से हरूरिया के बारे में कुछ सुना है, कोई चीज सुनी है? कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हरूरिया फिरके के बारे में कोई चीज बयान फरमाई हो, आपने कुछ सुना ऐसा? तो हजरत अबू सईद ने क्या फरमाया कि हाँ मैंने सुना है कि आप सल्लल्लाहु अलैहि वसल्लम एक कौम का तस्केरा फरमा रहे थे, यतअब्बदून, जो बहुत इबादत करते होंगे, कसरत से ये लोग इबादत करने वाले होंगे। कितनी इबादत? कि तुम अपनी नमाज को उनकी नमाज के सामने हकीर समझोगे, उनकी नमाज के सामने अपनी नमाज को हकीर समझोगे, यानी वो इतनी नमाजें पढ़ेंगे कि तुम ये तसव्वुर करोगे कि हम तो कुछ भी नहीं पढ़ते, ये तो इबादत गुजार तो यही लोग हैं, यही बड़े इबादत गुजार है। तुम उनकी नमाज के सामने अपनी नमाज को हकीर समझोगे। मैंने अब्बासी फिरके के लोगों को बार बार देखा, हरमैन में भी और तंजानिया में भी, उनकी मस्जिद में भी बाकायदा देखा, कसरत से वो नमाज पढ़ते ही रहते, पढ़ते ही रहते, पढ़ते ही रहते। आप सोचोगे कि खत्म कब करेगा, इतनी कसरत से वो लोग पढ़ते ही रहते। और अपने तुम अपने रोजों को उनके रोजों के सामने मामूली समझोगे, वो लोग दीन से इस तरीके से निकल जाएंगे जैसे कि तीर निशाना बनने वाले शिकार से गुजर जाता है। अब चंद अल्फाज पहले समझ लो, यहां नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तीर के मुख्तलिफ हिस्सों का तस्केरा फरमाया। नंबर एक, नस्ल का लफ्ज आ रहा है, फनजरा फी नस्लिही, जिसको उर्दू में फल कहते हैं, फल, पे हे लाम फल, फल तीर के उस हिस्से को कहते हैं जो लोहे का बना हुआ होता है। तेज धार होने की वजह से जिसको लगता है उसको जख्मी करता है। सो वो अपना तीर पकड़े और देखे अपने नस्ल में तो उसको कुछ नजर नहीं आएगा, यानी एक तीर चलाने वाले ने शिकार के ऊपर तीर जोर से चलाया और इतने जोर से चलाए कि वो तीर आर पार होके बाहर निकल गया। फिर उसने अपना तीर पकड़ के देखा तो सबसे पहले नस्ल को देखेगा, ऊपर वाला वो नौकीला हिस्सा जो लगता है, तो देखा कि वो तो चमकता हुआ, साफ सुथरा, न खून है न बोटी है, कुछ भी नहीं है। तो ये तीर शिकार के अंदर जाके बाहर आया कि बाहर से बाहर आया, वो सोचता है तीर चलाने वाला। तो अखद असहमहू का क्या माना कि वो तीर चलाने वाला अपना तीर हाथ में पकड़ करके देखेगा तो उसको नस्ल में कोई चीज नजर नहीं आएगी। दूसरा लफ्ज है रिसाफ, पट्ठे जो तीर में उस जगह होते हैं जहां लोहे का फल लकड़ी से मिलता है। ये जो आगे वाला जो लोहा है तेज, फिर पीछे लकड़ी, तो जहां ये दोनों चीजें मिलती है बस वो है रिसाफ। अब फरमाया कि वो अपने रिसाफ में देखेगा तो अभी कुछ नजर नहीं आया, यानी आगे नोक पर देखा वहां भी कुछ नहीं, फिर जहां वो तेज हिस्सा खत्म होता है वो रिसाफ वाली जगह देगी वहां भी कुछ नहीं लगा हुआ है। इसलिए कि बाज़ मर्तबा क्या होता है कि नौकीला हिस्सा तेजी से गुजर गया तो उस पर कुछ नहीं लगे, लेकिन पीछे तो लग जावे, तो कहा पीछे भी कुछ नजर नहीं आया। तीसरा लफ्ज हदीस शरीफ में आया है किदही, किदहुन के माने तीर की वो लंबी लकड़ी जिसके सिरे पर नसल लगाया जाता है, लंबी लकड़ी। तो वो अपने तीर के किदह को, परों को देखता है तो उसमें उसको कोई चीज नजर नहीं आई, यानी कि ऊपर पहले नोक देखी, फिर जहां तेज हिस्सा लोहे का खत्म हुआ वो देखा वहां भी कुछ नहीं, फिर लकड़ी देखी वहां भी कुछ नहीं लगा हुआ, न खून न गोश्त का, ये कैसा हुआ। चौथा लफ्ज हदीस शरीफ के अंदर आया कुदज, कुजस कहते हैं उन परों को जो तीर के पिछले हिस्से में होते हैं, जहां लकड़ी खत्म होती है और पीछे वो पर जैसे बने हुए होते हैं, वो कुजस। फिर उसने जो है कुजस में देखा तो वहां भी कोई चीज नजर नहीं आती। फतमा रा हलिया रा शई अन अमला, अब ये आदमी सोचता है, शक में पड़ता है कि अरे भाई ये क्या हो गया कि मैं पूरा तीर अव्वल से आखिर तक देखे हुए चला आता हूं, नोक पर भी कुछ नहीं, लोहा खत्म हुआ वहां भी कुछ नहीं, लकड़ी पर भी कुछ नहीं, पर भी कुछ नहीं, ये तीर शिकार के अंदर गया कि नहीं गया, शक में वो आदमी पड़ जाता है। बस बिल्कुल इस तरीके से इन खवारिज का हाल है कि दीन इस्लाम की कोई चीज इनके अंदर तुमको नजर नहीं आएगी, दीन इस्लाम की कोई चीज उनको अंदर तुम्हें नजर आएगी नहीं। मतलब ये है कि जिस तरीके से तीर के ऊपर शिकार का खून गोश्त, बल्कि आलाइश, इसलिए कि शिकार में आलाइश भी होगी, गंदगी भी, कोई चीज नजर नहीं आती, इस तरीके से इन लोगों के अंदर भी इस्लाम की कोई चीज तुम्हें नजर आएगी नहीं। इस तरह का जो है ये गुमराह फिरका है। जी अब्दुल्ला इब्ने सामित हजरत अबू जर गिफारी रदी अल्लाह ताला अन्हों से मनकुल है, हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया इन बादी मिन उम्मती, मेरे बाद मेरी उम्मत में, या ये कि मेरे बाद मेरी उम्मत में ये होगा कि एक कौम ऐसी वजूद में आएगी जो कुरान मजीद को पढ़ते होंगे लेकिन कुरान मजीद उनकी गर्दनों से आगे, गलों से आगे नहीं बढ़ेगा, गर्दनों से नीचे कुरान उतरेगा नहीं, और वो लोग दीन से इस तरह निकल जाएंगे जैसे निशाना बनने वाले शिकार से तीर गुजर जाता है, फिर वो लोग दीन में वापिस नहीं आएंगे। खल्क और खलीका दो लफ्ज इस्तेमाल हुआ, दोनों हम माना है, मखलूक के माने में, اور وہ مخلوق کے اندر سب سے بدترین لوگ ہوں گے، تمام مخلوق کے اندر سب سے بدترین لوگ ہوں گے. یوں بھی کہتے ہیں کہ خلق سے مخلوق اور خلیقہ سے جانور بہائم، وہ تمام مخلوق یعنی انسان اور جانوروں کے اندر سب سے بدترین لوگ ہوں گے. یعنی انسان تو انسان، جانوروں میں بھی یہ بدترین لوگ ہوں گے. کون؟ خوارج. چونکہ انسان بھی جانور کی ایک قسم ہے، اسی لیے گویا کہ یہ بدترین لوگ ہوں گے. قال عبداللہ ابن الصامت، حضرت ابو ذر غفاری کے شاگرد حضرت عبداللہ ابن صامت فرماتے ہیں کہ میں نے یہ بات رافع ابن عمر کے سامنے ذکر کی، جو حکم ابن عمر الغفاری کے بھائی ہوتے ہیں، تو انہوں نے کہا کہ میں نے بھی یہ حدیث نبی کریم صلی اللہ علیہ وسلم سے سنی ہے. گویا کہ ایک دوسرا مطابق بھی اس کا مل گیا کہ بھئی انہوں نے بھی یہ حدیث نبی کریم صلی اللہ علیہ وسلم سے سنی ہے. سمجھو، اس حدیث شریف کے اندر خوارج کو، اہل بدعت کو جانور سے بھی بدتر بتلایا گیا ہے. دوسری بات سمجھو، بدعتی فرقوں سے دنیاوی معاملات میں مسلمانوں والا سلوک کیا جا سکتا ہے، مسلمانوں والا برتاؤ ان کے ساتھ کیا جا سکتا ہے. خوارج کی گمراہی واضح ہے، لیکن صحیح اور کامل اسلام سے ان کا کوئی تعلق بھی نہیں ہے. اور حدیث شریف میں جو بعض الفاظ ان کے بارے میں واقع ہوئے ہیں، جیسے اوپر والی روایت میں قتل والی بات، اس بنیاد پر بہت سے علماء اور محدثین کی رائے یہ ہے کہ یہ کافر ہے، بہت سے حضرات کی یہ رائے ہے. لیکن اکثر راجح قول یہ بتلاتے ہیں کہ ان کو غیر مسلم نہیں قرار دیا جائے گا، بلکہ گمراہ اور باغی ان کو قرار دیا جائے گا. اور یہ لوگ اگر علل اعلان خروج کرے، امام سے الگ ہو جاوے، تو پھر پہلے ان کو موقع دیا جائے گا کہ ان کے اشکال اعتراضات کی صفائی کر کے ان کو بات سمجھائی جاوے، پھر بھی نہ سمجھے اور خروج پر مصر رہے تو ان کے ساتھ قتال کرنا واجب ہے. اور ان کا حکم شرعی یہ ہے کہ جب تک اصول اسلام سے وابستہ رہیں وہاں تک ان کی تکفیر نہیں کی جائے گی. جب تک اصول اسلام سے لوگ وابستہ رہے ان کی تکفیر نہیں کی جائے گی، ان کو کافر نہیں کہا جائے گا. حضرت علی رضی اللہ تعالی عنہ نے بھی یہی طرز عمل اپنایا تھا کہ حضرت علی رضی اللہ تعالی عنہ نے پہلے ان کی تنبیہ کی، فہمائش کی، پھر ان کے ساتھ جنگ کا معاملہ کیا. اور فتح کے بعد بھی کسی کو قیدی نہیں بنایا، اور ان کی بیوی بچوں اور مال کے اندر غنیمت والا تصرف حضرت علی رضی اللہ تعالیٰ عنہ نے نہیں کیا. تو حضرت علی رضی اللہ تعالیٰ عنہ کا یہ طرز عمل بھی یہی بتلاتا ہے کہ ان کے ساتھ ہم کافروں والا معاملہ نہیں کریں گے جب تک کہ وہ اصول اسلام کے اوپر قائم ہے وہاں تک. جی حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، میری امت کے کچھ لوگ قرآن مجید کو ضرور بے ضرور پڑھیں گے اور وہ اسلام سے نکل جاتے ہوں گے جیسے کہ نشانہ بننے والے شکار سے تیر گزر کر کے نکل جاتا ہے. یہاں امام ابن ماجہ رحمہ اللہ کے نزدیک ناسم من امتی سے خوارج مراد ہے، اسی لیے تو انہوں نے خوارج کے باب میں اس روایت کو ذکر کیا. لیکن چونکہ حدیث شریف کے الفاظ عام ہیں، اسی لیے وہ تمام فرقے اس روایت کا مصداق بنیں گے. जो कुरान और हदीस पढ़ते हैं लेकिन गैर इस्लामी रस्म और रिवाज अपनाते हैं। पढ़ते हैं कुरान, पढ़ते हैं हदीस, लेकिन उनका रस्म रिवाज तौर तरीक सब कैसा है? गैर इस्लामी। वो सब लोग इस रिवायत के अंदर मिसदाक समझे जाएंगे। जी
कितने बजे अजान नमाज? 55 पर अजान।